నిందా ధారింద తక తిరికిట తది తగ నినగిన తీర నిందా ధారింద తక తిరికిట తది తగ నినగిన
ఉజ్యాలో ఫల్సా ఉజ్యాలో ఫల్సా ఉజ్యాలో ఫల్సా
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 उज्यालो फल्चा।
एक बुबा आफ्नो छोरीलाई भन्छ, एक बुबा आफ्नो छोरीलाई भन्छ, पढ्नु छ तिमीलाई किन पढ्नु छ, पढ्नका लागि छोरा काफी छ तिमीलाई किन पढ्नु छ। छोरी बुबालाई भन्छिन्, सुन्नु भयो त सुन्नुस्, मलाई किन पढ्नु छ, किनकि म छोरी हुँ मलाई पढ्नु छ, पढ्नका लागि मलाई मनाइ छ त्यसैले पढ्नु छ, ममा पनि युवा अवस्थाको जोश जाँगर छ त्यसैले पढ्नु छ, सपनाहरूले उचाइ छुँदैछ त्यसैले पढ्नु छ, केही गर्नु छ भन्ने मनमा आएको छ त्यसैले पढ्नु छ, किनकि म छोरी हुँ मलाई पढ्नु छ, मलाई दैलो दैलो भड्काउँदै हिँड्नु छैन त्यसैले पढ्नु छ, मलाई आफ्नै डरसँग लड्नु छ त्यसैले पढ्नु छ, मलाई आफै मौलाएर फक्राउनु छ त्यसैले पढ्नु छ, किनकि म छोरी हुँ मलाई पढ्नु छ, कयौं अपराध हिंसाबाट बस्नु छ त्यसैले पढ्नु छ, कयौं कानून र न्यायलाई बुझ्नु र बदल्नु छ त्यसैले पढ्नु छ, मलाई नयाँ धर्मको रचना गर्नु छ त्यसैले पढ्नु छ, मलाई सबै कुरा बदल्नु छ त्यसैले पढ्नु छ, किनकि म छोरी हुँ मलाई पढ्नु छ, हरेक ज्ञानीलाई आवाज उठाउन लगाउनु छ त्यसैले पढ्नु छ, मीराको गीत गाउनु छ त्यसैले पढ्नु छ, मलाई आफ्नो लक्ष्यको बाटो बनाउनु छ त्यसैले पढ्नु छ, किनकि म छोरी हुँ मलाई पढ्नु छ। सामाजिक अभियन्ता कमला भासिनको किनकि म छोरी हुँ मलाई पढ्नु छ शीर्षकको यो मनछुने कवितासँगै उज्यालो फल्चामा तपाईँलाई स्वागत छ। आज सोमबार उज्यालो फल्चा लिएर आएको छु म मिलन तिमिल सिन्हा, साथमा हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट। अस्ति शनिबारदेखि सोह्र श्राद्ध शुरू भयो, अर्थात अब दशैं आउन लागेको छनक मिलिसकेको छ, तर मौसम हेर्दा दशैं आउन लागेको जस्तो देखिँदैन, किनकि वर्षा र हिलो सकिएको छैन, अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन्, त्यसो त मनसुन अझै सकिएको पनि छैन। उज्यालो अघि नै भइसक्यो, तपाईँ अघि नै उठेर बिहानी काम धन्दामा जुट्नु भएको छ, कोही भान्सामा हुनुहोला, कोही मर्निङ वाकमा, कोही गाडीमा, कोही बाटोमा, जहाँ हुनुहुन्छ उज्यालो फल्चामा तपाईँलाई फेरि एकपटक हार्दिक स्वागत छ। आज पनि यो बिहान तपाईँलाई काम लाग्ने विभिन्न सामग्री समेटेर आएका छौ। आजको हाम्रो पाहुना वरिष्ठ चित्रकार किरण मानन्दर हुनुहुन्छ।
हाम्रो नेपालीमा फेरि चित्र कोर्ने भनेको चाहिँ नि मान्यतै नभएको कि जहिले पनि बेलुका भयो भने 12 बजे हाजिर गर बाउ कहाँ बोलाउने कोठामा, दुलाई कहाँ खोज्नु जाने तिमीले, चित्र कोर्ने भन्ने होइन, कस्तो रहेछ यो त भनेर गाली गर्थ्यो। तर म पनि बिहा नगर्ने पछिमा थिएँ त्यो बेलामा, म 1-2 वर्ष अहिले जुनसँग बिहा भयो 1-2 वर्षसम्म घुमिफिरेर मेरो आफ्नो पूजापछि चाहिँ नि गरेँ, त्यसको फल पनि मैले काम गर्न सकेको।
हाम्रो स्वास्थ्यमा यो बेला आँखामा हुने संक्रमण र बस्ने उपायको विषयमा कुराकानी गर्नेछौ।
सकेसम्म अरूले युज गरेको टावलहरू युजको समयमा टावलहरू युज नगर्ने, आँखा छोएपछि साबुन पानी हात धुने अथवा आँखामा धेरै हात नलगिराख्ने, त्यही नै हो।
साथमा इतिहासमा आज, मिडियामा आज लगायतका नियमित स्तम्भ छँदैछन्, अनि आज हामी नारायण गोपालका गीतहरू सुन्नेछौ। हरेक दिन काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सुन्न सक्नुहुन्छ उज्यालो फल्चा। यस्तै देशभरका 2 दर्जन भन्दा धेरै रेडियो स्टेशनबाट पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ। उज्यालो फल्चाको शुरूआतमा सधैँ झैं इतिहासलाई फर्केर हेरौं।
इतिहासमा आज,
आज 2076 साल भदौ 30 गते सोमबार, सन् 2019 सेप्टेम्बर 16 तारीक, आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केहीलाई सम्झौं। आज ओजन तह संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवस हो। ओजन तह पातलो हुँदै गएकाले यसको संरक्षणको लागि ध्यान दिनुपर्ने भन्दै सन् 1994 डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको सभाले यो दिवस मनाउने निर्णय गरेको हो। आज मेक्सिको स्वतन्त्रता दिवस पनि हो। सन् 1810 सेप्टेम्बर 16 मेक्सिकोमा स्पेनिस शासनका विरूद्ध विद्रोह शुरू भएको थियो। विद्रोहपछि स्पेनिस क्याथोलिक पादरी मिगुएल एडाल्डो वाई कोस्टिलाकले डालोरेस शहरमा मेक्सिको स्वतन्त्र भएको घोषणा गर्नुभएको थियो। सन् 1978 इरानमा 7.7 रेक्टर स्केलको भूकम्प गएको थियो। इरानको ताबासलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा 20,000 मानिसको ज्यान गएको थियो। आजकै दिन डेनमार्कमा पहिलो महिला प्रधानमन्त्री भएको दिन पनि हो। सन् 2011 आजकै दिन डेनमार्की हेली थोम्रिङले संकीर्ण रूपमा बहुमत ल्याउनु भएको थियो। सन् 1940 अमेरिकन बेसबल खेलाड़ी लियो डोरुसलाई आवर्स खेल मैदानबाट निलम्बन गरिएको थियो। उनलाई खेल मैदानमा दंगा गरेको आरोप लागेको थियो। र आजकै दिन सन् 1983 हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगरले अमेरिकाको नागरिकता पाएका थिए। यो थियो इतिहासमा आजका दिन भएका महत्वपूर्ण विश्व घटना। अघि नै मैले भनिसकेको छु आज हामी नारायण गोपालको गीत सुन्नेछौ। सबैभन्दा पहिले नारायण गोपालको यो मन छुने गीत।
यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ जाने निकुरी यो सम्झिने मन कसोरी तिमी नै भनिदेऊ जाने निटुरी जहाँ नै महिरे पनि फिर्न न सक्छु म जुनको उजालो नै छेक यो सम्झिने मन छ म बिर्सु कसोरी
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
यो सिजनमा धेरैलाई आँखाको संक्रमण हुने सम्भावना हुन्छ. संक्रमण हुँदा सामान्य उपचार गरे निको पनि हुन्छ, तर हेल्थ चेक र्याङ गरियो भने आँखै देख्न नसक्ने डर पनि हुन सक्छ. आजको हाम्रो स्वास्थ्यमा हामी आँखाको संक्रमणको विषयमा कुराकानी गर्दैछौ. आँखामा हुने संक्रमण अर्थात इन्फेक्सनको विषयमा कुराकानी गर्न साथी बिना नेउपाने तिलगंगा आँखा अस्पतालमा डाक्टर निशा श्रेष्ठलाई भेट्न पुग्नु भएको छ.
यति बेला म तिलगंगा आँखा अस्पतालमा आइपुगेको छु र मसँग हुनुहुन्छ आजको कुराकानीको लागि आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठ. अहिले यो सिजनमा अब धेरै खालका आँखाको समस्या देखिरहेछन्, त्यसमा पनि अब यो आँखाको इन्फेक्सनको बारेमा चाहिँ हामी कुराकानी गर्न गइरहेका छौँ. स्वागत छ रक्षा उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा.
थ्याङ्क यू.
अहिले यो सिजनमा अब आँखामा पनि धेरै खालका समस्या देखिरहेछन् होइन, त्यसमा पनि अब इन्फेक्सन चाहिँ अब हामीले कसरी बुझ्ने रक्षा?
इन्फेक्सन भन्नाले अब युजली संक्रमण जुन हुन्छ कीटाणुहरूले नै गर्दा हुन्छ होइन. अब यो चाहिँ अब आँखाको बाहिरदेखि लिएर भित्रसम्म भित्रको पर्दासम्म नै हुन सक्ने खालको हुन्छ.
यो चाहिँ के कारणले हुने डाक्टर?
इन्फेक्सन भन्नाले त अब कीटाणुले नै गर्दा हुन्छ युजली. अब कीटाणु चाहिँ कसरी आँखामा जान्छ भन्दाखेरि अब हातहरूबाट छोएर अथवा धुलोहरूबाट होइन, अथवा अरूको टावलहरू अथवा केही हुन्छ नि लाइक अब जसरी पनि अब अर्कोबाट आफ्नोमा सर्नलाई अब धुलो धुवा सामान कपडा त्यस्तैबाट सर्ने हुन्छ.
कतिको बानी हुन्छ हामी बाटोमा हिँड्दा पनि देखिरहेको हुन्छौँ होइन, जति बेला पनि अब त्यो खाली हातले आँखा चलाइरहने मिचिरहने त्यसले गर्दा पनि त समस्या हुन्छ होला नि.
एकदमै समस्या गर्छ त्यसले त, किनकि हात त लाइक एकदम प्रमुख कारण नै हो आँखामा कीटाणुहरू जाने. त्यही भएर हात धेरै चाहिँ आँखामा नछोइरहनु नै बेटर हुन्छ.
अब यो आँखामा इन्फेक्सन भयो अब कतिपयलाई चाहिँ थाहा हुँदैन रक्षा होइन, आँखामा मलाई अब इन्फेक्सन भएर यस्तो समस्या भएको भनेर चाहिँ कसले थाहा पाउन सकिन्छ?
अब इन्फेक्सनको चाहिँ प्रमुख लक्षणहरू भनेको त रातो हुनु दुख्नु नै हो होइन. अब त्यसमाथि पनि कस्तो खालको संक्रमण छ त्यसमा भर पर्छ. आँखामा धेरै खाले संक्रमणहरू हुनसक्छ. अब धेरै खाले भन्नाले बाहिरबाट कुरा गर्नुपर्दा आँखाको डिलहरूमा अन्धोहरू आउने होइन, अथवा आँखामा चायाहरू पर्ने अन्धहरू आउने हुनसक्छ. अन्धहरू आए पनि त्यही हो आँखा सुन्निने दुख्नेहरू हुनसक्छ. त्यस्तै गरी आँखाको भित्र आँखा पाक्ने हुन्छ जुन होइन, आँखा पाक्दाखेरि पनि आँखा रातो हुने आँखा दुख्ने आँखा दुख्न सक्छ. कचेरा आँखा पोल्ने बिजाउने हुन्छ, कचेराहरू आउन सक्छ, आँखा अलिअलि छिलाउन सक्छ तिनीहरू. त्यस्तै गरी अब अलि आँखाको अलि भित्रतिर पऱ्यो भने होइन, जस्तै अब हामी युभिया भन्छ आँखाको त्यो नानीभित्रको भागहरू होइन, तिनीहरूमा पऱ्यो भने चाहिँ त्यस्तै आँखा रातो हुने दुख्ने अथवा आँखा धमिलो भएर जाने यस्तै हुन्छ.
यो सबै इन्फेक्सनकै कारण हो रहेछ?
सबै इन्फेक्सनकै कारण हो यो सबै. अनि अब इन्फेक्सनहरू भनेको यति मात्रै नभएर आँखाको मांसपेशीहरूमा पनि इन्फेक्सन हुनसक्छ कहिलेकाहीँ जुकाहरूले होइन, अथवा आँखाको पर्दामा नि जुकाहरू लान सक्छ. त्यस्तो भयो भने अब आँखाको पर्दामा इन्फेक्सन भएको छ भने आँखा धमिलो नै हुन्छ प्रमुख त्यो लक्षण त. त्यस्तै गरी अब आँखाको मांसपेशीहरूमा भएको छ भने चाहिँ अब आँखाको वरिपरि सुन्निने अथवा आँखाहरू बाहिर आउने त्यस्तो त्यस्तो लक्षणहरू हुनसक्छ.
आँखामा जुका भन्नुभयो रक्षापेशी कसरी हुन्छ?
अब आँखामा जुका भन्नाले अब शरीरको ब्लडबाट जाने हुन्छ, युजली ब्लडबाट जाने हुन्छ होइन. त्यस्तो चाहिँ धेरै जस्तो अब पर्दाहरूमा देखिन सक्छ होइन, आँखाको मांसपेशीहरूमा देख्न सक्छ, कहिलेकाहीँ अब आँखाको नानीको भित्र पनि बाहिरबाट पनि देखिन सक्नु चाहिँ हुनसक्छ. खानेकुराहरूबाट शरीर आउँछ होइन, खानेकुराहरूबाट शरीरमा गयो, शरीरबाट आँखामा जाने हुन्छ कि ब्लड थ्रु रगतबाट.
खानेकुराबाट भनौँ अथवा विभिन्न माध्यमबाट?
हजुर, खानेकुरा पानी त्यस खाना पानीहरूबाट गएर आउँछ शरीरहरूमा.
आँखामा चाया पनि पर्छ भन्नुभयो डाक्टर साहब, अब यो चाहिँ कस्तो खालको? आँखामा चाया भन्दा त अलिक अचम्म लाग्यो.
आँखाको परेलाहरूमा हुन्छ नि चाया, आँखाको डिलडिलको परेलाहरूमा चायाहरू हुन्छ कि, अब त्यो चाहिँ अब इन्फेक्सनहरूले गर्दाखेरि पनि हुन्छ होइन. अब त्यसमा पनि कहिलेकाहीँ कीटाणुहरू हुनसक्छ, कहिलेकाहीँ अब कपालकै चायाहरू पनि आँखामा आइरहनु सक्छ, त्यस्तो हुनसक्छ. तर त्यो चायाहरू भयो भने पनि आँखामा पोल्ने बिजाउने रातो हुने आँखामा के बालहरू पस्या जस्तो हुने त्यस्तो भइरहन सक्छ, आँखाहरू इन्फेक्सन गराइरहन सक्छ. अन्धहरू आउने प्रमुख कारण पनि आँखाको चायाहरू हुनसक्छ कि.
अब यो आँखामा अब धेरैको बुझाइ चाहिँ अब कपालमा छालामा चाया पर्छ भन्ने छ डाक्टर होइन, अब आँखामा पर्छ भन्दा अब अलिक अचम्म पनि लाग्न सक्छ. यो चाहिँ अब एक व्यक्तिबाट अर्कोमा सर्ने हो कि होइन?
अनि यो चाहिँ सर्दैन, एक व्यक्तिबाट अर्कोमा सर्दैन यस्तो चाहिँ.
आफैलाई हुने हो,
आफैलाई हुने हो, आफैलाई हुने हो। यसमा चाहिँ प्रमुख त अब आँखा नै सफा राख्नुपर्ने हुन्छ होइन। अब कहिलेकाहीँ हामी अब त्यो इन्फेक्सनहरूको लागि चाहिँ नहोस् भनेर एन्टिबायोटिकहरू पनि दिइरहेको हुन्छ, तर प्रमुख चाहिँ आँखा सफा राख्ने नै हुन्छ। आँखाको चायालाई पनि बिहान बेलुका मजाले परेला सफा गर्ने पानीले एकदमै धेरै छ भने कहिलेकाहीँ अब बेबी स्याम्पूहरू युज गर्नुपर्ने हुन्छ होइन, औषधीहरू युज गर्नुपर्ने हुन्छ। अलरेडी छ भने चाहिँ पानीबाटै जानुहुन्छ।
अब यो आँखामा इन्फेक्सन भइरहेको छ होइन, अहिले यो मौसम भनेको धेरै इन्फेक्सनको संक्रमण चाहिँ बढिरहेछ, यो समयमा नै उपचार गरेन भने चाहिँ कस्तो जोखिम निम्त्याउँछ?
अब त्यसमा चाहिँ कुन चाहिँ भागको इन्फेक्सन छ त्यस त्यो अनुसार हुन्छ। परेलामा अब अन्धहरू छ भने कहिलेकाहीँ चाहिँ अब त्यो धेरै फैलिएर होइन अब त्यसले गर्दाखेरि पनि समस्याहरू त्यो आँखाको दृष्टिमा असर गर्न सक्छ त्यो। अब अर्को भनेको चाहिँ जुन अब त्यो आँखा पाक्ने रोग मात्रै हुन्छ साधारण रोग, त्यसले त खास केही फरक पर्दैन। हप्ता दिनदेखि लिएर दुई तिन हप्तामा त्यो आफै हराएर जाने खालको पनि हुनसक्छ। कुनै कुनै चाहिँ अब अलि लामो समय पनि हुनसक्छ। अब कुनै अब त्यो जुन आँखाभित्रको जुन भन्यो नि युपियाको इन्फेक्सनहरू छ भने चाहिँ त्यसले चाहिँ दृष्टिहरूलाई नै असर गर्न सक्छ, दृष्टि नै गुमाउने सम्म हुनसक्छ। त्यस्तै गरी अब आँखाभित्रको पर्दाको इन्फेक्सनको पनि त्यस्तै हो, दृष्टिलाई चाहिँ असर गर्ने हुनसक्छ त्यस्तोहरूमा चाहिँ।
यो चाहिँ अब कति समयभित्रमा चाहिँ उपचार गरेन भने यस्तो जोखिम हुने डक्छ?
अब त्यो त मान्छे मान्छेमा भर पर्छ, तर सकेसम्म छिटो उपचार लक्षण देखिने बित्तिकै उपचार गराउनु राम्रो हुन्छ, किनकि जति पुरानो रोग हुँदै गयो उपचार त्यति नै जटिल हुँदै जान्छ।
अब यो इन्फेक्सनको उपचार चाहिँ कसरी हुन्छ?
कुन खाले किटाणु छ त्यही अनुसारको हुन्छ। युजली इन्फेक्सन भनेको कि त ब्याक्टेरिया कि भाइरस कि नभए फङ्गस भन्ने हुन्छ होइन, तिनीहरूबाट भइरहेको हुन्छ। अब धेरै जस्तोको लागि चाहिँ अब एन्टिबायोटिक नै चलाउनु पर्ने हुन्छ ब्याक्टेरियल भएको भएर। कुनै कुनै चाहिँ भाइरलहरू चाहिँ आफै नै ठिक भएर जाने हुन्छ, तर त्यस्तो भाइरलहरूमा चाहिँ त्यो सेकेन्डरी इन्फेक्सन भन्छ, फेरि त्यसको माथि अर्को ब्याक्टेरियल इन्फेक्सन थपिने खालको। त्यही भएर पनि कहिले काहीँ भाइरलै भए पनि हामीले एन्टिबायोटिक चलाउनु पर्ने हुन्छ। अब होइन फङ्गसहरू लागेको छ भने फङ्गसहरूको कारण इन्फेक्सन भएको छ भने त्यो अनुसारको उपचार गर्नुपर्छ हुन्छ। त्यो चाहिँ अब लक्षण हेरेर सबै हेरेर उपचार गर्नुपर्ने हुन्छ। जुन चाहिँ किटाणुको कारणले गर्दा हो त्यही किटाणुको लागि लक्षित गरेर उपचार गर्नुपर्ने हुन्छ,
अपरेसन गर्नुपर्ने त्यस्तोहरू के हुन्छ।
आँखामा त धेरै जस्तो खाने भन्दा पनि लाउने नै हुन्छ, झोलहरू मलमहरू नै लगाउने हुन्छ खाने औषधि भन्दा पनि। अपरेसन चाहिँ अब खासै त्यस्तो जरुरी हुँदैन, कहिले काहीँ पर्दाको इन्फेक्सनहरू छ भने आँखामा इन्जेक्सन लाउनु पर्ने चाहिँ हुनसक्छ। कस्तो खालको इन्फेक्सन छ त्यो हेरेर आँखामा इन्जेक्सन चाहिँ लाउनु पर्ने हुनसक्छ।
यो त भयो समस्या होइन, अब यो समस्या कुनै पनि हालको आँखामा नआओस् भनेर चाहिँ अब के कुरामा ध्यान दिने त, यो समस्याबाट जोगिने उपाय भन्नु?
आँखालाई सफा राख्नु पर्यो, मेन त त्यही हो। केही अब त्यस्तो संक्रमणको तपाईँलाई शङ्का लाग्यो भने नजिकको आँखा अस्पतालमा गएर देखाइहाल्नु पर्ने हुन्छ। सकेसम्म अरूले युज गरेको टावलहरू युजको समयमा टावलहरू युज नगर्ने, आँखा छोएपछि साबुन आफ्नो आँखा छोएपछि साबुन पानी हात धुने अथवा आँखामा धेरै हात नलगिराख्ने, त्यही नै हो।
अब कतिपयले घरमा नै बसेर होइन अब इन्फेक्सन हुनभन्दा अगाडि नै हुन्छ नि त, बिहान बेलुका दिउँसो केही ध्यान दिनुपर्ने कुराहरू पनि छन् होला नि त।
मेन त अब संक्रमण हुने भनेको त सर्नलाई केही माध्यम त चाहियो होइन, अब त्यही माध्यमहरूबाट टाढा बस्ने मात्रै हो। घरमै बसिरहेको छ, घरमा कसै कहाँ पाएको छ भने अघि भने जस्तै अब आफ्ना आँखामा नछोइराख्ने होइन मेन त। त्यस्तै गरी अब कसैको परिवारमा त्यस्तो छ भने अब आँखा उसको मतलब केही पनि मतलब आँखा छुनु छ भने पनि हात सफा गरेर मात्रै सोको राम्रो, टावलहरू सेयर नगर्ने होइन, अथवा अब सकेसम्म के अरे आँखामा चाहिँ धेरै छोइरहनु भएन मेनली। बाहिर जाँदाखेरि पनि अब प्रोटेक्सनको लागि चस्माहरू लगाएर हिँड्दा हुन्छ होइन, हेरेर त सर्ने होइन होइन, छोएर चाहिँ सर्छ, त्यही भएर छुन चाहिँ भएन, छुन नै नहुने भने भन्नाले अब त्यो इन्फेक्सन भएको मान्छेलाई छुँदै नछुने त्यस्तो त होइन। त्यो अनि इन्फेक्सनहरू पनि कतिपय सर्ने हुन्छ कतिपय नसर्ने हुन्छ, हेरी हेरी हुन्छ। मान्छेलाई छुन चाहिँ हुन्छ, तर ध्यान दिनुपर्ने चाहिँ मान्छे इन्फेक्सन भएको मान्छेलाई छोइसकेपछि आफ्नो आँखासम्म हात जाँदाखेरि आफ्नो हात चाहिँ सफा हुनु पर्यो, त्यति ध्यान दिए पुग्छ। हेरेर चाहिँ सर्दैन, चस्माहरू लगाउने जुन हामीले सल्लाह दिन्छौँ त्यो पनि मान्छेहरूलाई यो इन्फेक्सन भएको मान्छेहरूलाई घाममा हेर्न गाह्रो हुन्छ, त्यही भएर त्यो घाममा हेर्न सजिलो होस् भन्नलाई मात्रै हो। त्यो चस्मा लगाएर नफैलिने पनि होइन, चस्मा नलगाएर सर्ने पनि त्यस्तो चाहिँ हुँदैन।
मैले यसैमा जोडिहालिदिएको छ होइन, अब कतिपय महिला भनौँ अथवा केटीहरूले चाहिँ अब यो आइलाइनर गाजलहरू लगाउने अब एकअर्कामा सेयर गर्ने पनि हुन्छ, यो माध्यमबाट चाहिँ सर्छ कि नहीं?
अब इन्फेक्सन भइरहेछ कसैलाई भने चाहिँ सर्छ, आइलाइनरहरूबाट चाहिँ सर्छ।
यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ उहाँहरूले जान्नै पर्ने के छ,
अब अहिले त यो एकदमै इन्फेक्सनको मौसम छ होइन, अब अहिले भाइरल इन्फेक्सनहरू एकदम नै फैलिरहेको छ, त्यसमाथि पनि अहिले यो पुतलीबाट हुने साँपो भनिन्छ नि होइन एकदमै फैलिरहेको छ। त्यही भएर अहिलेको लागि चाहिँ अब यतिकै लक्षण हेरेर चाहिँ थाहा हुँदैन कुन चाहिँ कस्तो प्रकारको इन्फेक्सन हो भनेर, त्यही भएर आफ्नो आँखामा यदि अब रातो फिल भइरहेछ अथवा आँखा बिजाइरहेछ, आँसुहरू धेरै आउनु थालिरहेछ, कचेराहरू लाग्नु थालिरहेछ अथवा आँखामा केही पनि समस्या छ जस्तो लाग्छ भने तुरन्तै यहाँ अस्पतालमा गएर देखाउनु।
यहाँको महत्त्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठ। यो मौसममा आँखामा हुन सक्ने संक्रमण र बच्ने उपायको विषयमा कुराकानी गर्दै तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। अहिले 7 बजे मिडिया माझल लिएर आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदयरोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटुरोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुल्चोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुल्चोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
प्रेम लाग्यो कि डबल पो देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु,
खुसीको जोडी सुन्ने हो कि डबल पो देख्छु, दसैँमा आइएमी गर्दा पो डबल 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 देख्छु।
यो दसैँ तिहारमा
हरेक हप्ता 2 जनालाई
आइएमी गरेको रकमको डबल रकम,
हरेक महिना 2 जनालाई
आइएमी गरेको रकमको डबल को डबल,
र बम्परमा 1 जनालाई आइएमी गरेको रकम
डबल को डबल को पनि डबल रकम।
साथै आइएमी पेबाट
अर्को आइएमी पेमा पैसा पठाउनलाई डबल रिवार्ड पॉइंट,
खुसीलाई डबल को डबल को डबल गरौं आइएमी गरौं।
प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
तपाईँ काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको बिहानी रेडियो पत्रिका उज्यालो फल्चा सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। विदेशमा बस्ने साथीहरूले अहिले यसै गरी कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रममा तपाईँसँगको कुराकानीमा छु म मिलन तिमिल सिन्हा, र प्रविधिमा सहयोग गरिरहनु भएको छ साथी मनोज विष्टले। पहिलो खबर छ मेलम्चीको भुक्तानी विवादका कारण रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन सरकारलाई बाटो खुलेको छ। सरकार र वार्ता टोलीबीच सहमति भएसँगै काम अगाडि बढाउन बाटो खुलेको हो। मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सीएमसी डी रेवेनाबाट भेण्डर तथा स्थानीय सप्लायर्सहरूले पाउनुपर्ने भुक्तानी रकमको विषयमा टुङ्गो नलाग्दा विवाद लम्बिएको थियो। भुक्तानी पाउन बाँकी रहेका भेण्डर तथा स्थानीय सप्लायर्सहरूले आन्दोलन गर्दा काम अगाडि बढ्न सकेको थिएन। सीएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दावी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरूको माग अध्ययन गर्न गठन भएको प्राविधिक समितिले आयोजनाको ठेकेदार कम्पनी सीएमसी डी रेवेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीड़ित भेण्डर तथा सप्लायर्स कम्पनीहरूलाई वार्तामा आउन आग्रह गरेको थियो। आयोजनाको पूर्व ठेकेदार कम्पनी सीएमसी नेपाली श्रमिक स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधि र खानेपानी मन्त्रालयका पदाधिकारी बीच वार्ता भएको छ। मेलम्ची आयोजनामा देखिएको अन्योल अन्त्य गर्न हिजो भएको वार्तामा आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गर्ने सहमति भएको छ र अब मेलम्चीको काम अगाडि बढ़ाउने बाटो खुलेको छ। अब जात्रा कला संस्कृतिसँग सम्बन्धित खबर। इन्द्र जात्राका अवसरमा बसन्तपुर क्षेत्रका थुप्रै मन्दिरमा मेला लाग्छ। त्यसमध्ये एक हो आकाश भैरव। इन्द्र चोकैमा छ आकाश भैरव मन्दिर। बसन्तपुर क्षेत्रको थुप्रै मन्दिरको पूजा व्यवस्था गुठी संस्थानले गर्छ। राजगुठी अन्तर्गत चलेका गुठी संस्थान स्थापना भएपछि सरकारको स्वामित्वमा गए गुठीका नामका जग्गाबाट हुने आमदानीबाट पर्व पूजा चलाउन खर्च दिन्छ संस्थानले। आकाश भैरव भने निजी गुठी अन्तर्गतको थियो। आकाश भैरव गुठीका नायके शरद कुमार डंगोलका अनुसार जग्गाको सञ्चालन गुठीभित्रका थकालीले गर्थे। समयक्रममा थकालीले आफ्ना नाममा जग्गा पार्दै बेच्दै गए। अहिले गुठीका नाममा एक टुक्रा पनि जग्गा छैन। डंगोल भन्नुहुन्छ सरकारले एउटा बलिका लागि दुईवटा बोको दिन्छ, अरू केही खर्च दिँदैन, आफै देउनुपर्छ। 62 परिवार छन् गुठियार। पहिला 60 परिवार थिए। 62 परिवारले पालै पालोसँग चलाउनुपर्छ जात्रा। हरेक वर्ष 8 परिवारले सञ्चालन गर्नुपर्छ। यो वर्ष 8 परिवारले चलाएपछि अर्को वर्ष अर्कै 8 परिवारले चलाउँछन्। पूजाको व्यवस्था गर्ने, भोज आयोजना गर्ने लगायतका सबै काम त्यही 8 परिवारको काँधमा आउँछ। 8-9 दिनसम्म मनाइन्छ यो जात्रा। अहिले आकाश भैरवको जग्गा थकालीले सकेपछि पर्व पूजा चलाउने धौधौ परेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। अब अर्को खबर छ, ऐतिहासिक सम्पदा देखेर दंग थिए भूटानका थिम्पू सिटीका मेयर किनले दोर्जी। भूकम्पले ध्वस्त पारेका सम्पदा स्थलहरू अधिकांश निर्माण भइसकेको देख्दा उहाँले खुशी व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ पहिलोपटक नेपाल आउँदा यहाँका संरचना ध्वस्त थिए, अहिले केही पुननिर्माणका क्रममा र केही भइसकेका रहेछन्। शताब्दीदेखि पुराना संरचना अझै जीवित देख्दा उहाँले नेपाल आधुनिकीकरणतर्फ गए पनि आफ्नो संस्कृति सम्पदालाई अझै जोगाइराख्न सफल भएको बताउनुभयो। भूटान नेपाल र भारत आधुनिकतातर्फ गए पनि आफ्नो संस्कृतिलाई जगेर्ना गरिरहेको उहाँ बताउनुहुन्छ। तीन देशको कला तथा संस्कृतिमा समानता रहेको पनि उहाँले सुनाउनुभयो। हिजो चार देशका मेयर सहित जनप्रतिनिधिले भक्तपुर दरबार स्क्वायर, तौमडी स्क्वायर, दत्तात्रय स्क्वायर, ललितपुरको दरबार स्क्वायर, मगहिटी, हिरण्य वर्ण महाविहार, गोल्डन टेम्पल लगायत अरू क्षेत्र अवलोकन गरेका थिए। उनीहरूले उपत्यका सांस्कृतिक सम्पदा अवलोकन गर्दै स्थानीय बासिन्दासँग भलाकुसारी पनि गरेका थिए। अब अर्को खबर, चार वर्ष अघि वैशाख 12 गतेको विनाशकारी भूकम्पमा परि जीवन गुमाएकाहरूको स्मरणका लागि गोर्खाको बार पाकमा बन्दै गरेको स्तम्भ बनाउने काम लगभग आधा सकिएको छ। बारपाक भूकम्प स्मृति स्तम्भ नाम दिएको यस स्मारकको निर्माण सोचे अनुसार अगाडि नबढ़े पनि अहिलेसम्म 50% निर्माण पूरा भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई गोर्खाका प्रमुख सुनिता श्रेष्ठले राष्ट्रले भोगेको भूकम्पको त्यो दुःखद घड़ी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको बताउनुभयो। उहाँले भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा बन्दै गरेको भूकम्प स्मृति स्तम्भको निर्माण 50% सम्पन्न भइसकेको जानकारी पनि दिनुभयो। त्यो ठाउँमा भूकम्प स्मृति स्तम्भ सहित भूकम्प स्मारक पार्क समेत बनाउन लागि छ। अब काठमाडौँ नजिकै रहेको जिल्ला दोलखाको एउटा खबर छ। दोलखाको कालिन्चो गाउँपालिका 9 सुन्द्रावतीकी गोमा थामीलाई पिछड़िएका महिलालाई लक्षित ढाका बुनाई तालिम सञ्चालनका लागि स्थानीय सरकारबाट 2,50,000 रूपियाँको बजेट पर्यो। तर आवश्यक कागजात जुटाएर योजना सम्झौता गर्न कसरी गाउँ कार्यपालिकाको कार्यालय पुग्ने होला भन्ने विषयले उहाँ पिरुलिरहनु भएको थियो। झण्डै 13 किलोमिटर परको गाउँपालिका कार्यालय पुग्न कठिनाई त छँदै थियो, त्यसमाथि फोटोकपी गरेर कागजात मिलाउनसम्मको झन्झट पनि उस्तै थियो। सिफारिशको एउटा मात्र कागजात पनि तलमाथि भए फेरि अर्को सिफारिशका लागि वडा कार्यालयमै फर्कनु पर्ने हो कि भन्ने तनाव पनि सँगै थियो। तर हिजो गोमा दङ्ग पर्नुभयो। यसरी पनि उपभोक्ता समितिमा बसेर योजनाका काम गरेर यस्ता थुप्रै खाले झन्झटिलो प्रक्रिया बेहोरीकी गोमाले 10 मिनटमै योजना सम्झौता गराउन भ्याउनुभयो। त्यो पनि गाउँपालिकाको कार्यालयमा नभई आफ्नै घर छेउमा। गाउँपालिकाले सञ्चालन गर्ने योजनालाई छिटो छरितो र समयमै सम्पन्न गर्न भन्दै हिजोदेखि वडा स्तरमै पुगेर सञ्चालन गरेको विकास शिविरमा ढाका बुनाई तालिमको उपभोक्ता समितिको अध्यक्ष गोमाले 2,50,000 रुपियाँ बराबरको योजना सम्झौता गर्नुभयो। शिविरमै रहेको शाखाका कर्मचारीले कागजात अगाडि बढाएपछि पल्लो कुर्सीमा बसेका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले उहाँलाई पुस 29 गतेभित्र सबै काम सम्पन्न गर्ने शर्तमा सम्झौताको कागजपत्र थमाउनुभयो। 10 मिनटमा सम्झौता गर्यो, अब काम शुरू गर्छु गोमाले भन्नुभयो। भोलि नै मैला भेला गराएर तोकिएको मितिभन्दा अगाडि नै तालिम सक्छौ। घर आँगनमै सिम्म दरबार पुर्याउने अभ्यास भनेर यो दोलखा कालिम्चोक गाउँपालिकाको खबर आजको नागरिक दैनिकमा छापिएको छ। अब दोलखा नजिकैको अर्को जिल्ला सिन्धुपाल्चोकको खबर छ। दशैं नजिकिँदै जाँदा तीन स्वशासित तिब्बतको खासा क्षेत्रमा सिन्धुपाल्चोकका बासिन्दालाई प्रवेश खुला गरिएको छ। व्यापारिक कामको सिलसिलामा खासा तथा न्यालम जिल्ला जान पाउने गरी सिन्धुवासीका लागि मात्रै प्रवेश खुला गरिएको हो। स्याउ रेडीमेड सामान दशैंका लागि भेडा च्याङ्रा लिन जाने व्यापारी र लोड अनलोड गर्ने मजदूरलाई अध्यागमन कार्यालय कोदारीले प्रवेश पास जारी गर्न थालेको छ। दैनिक 50-60 नेपाली कामको सिलसिलामा खासा प्रवेश गर्छन्। अध्यागमनले कन्टेनर चालकका लागि नेपाली नागरिकता र लाइसेन्सका आधारमा फोटो टाँसेर एक वर्ष प्रवेश पास दिने भएको छ। सिन्धुपाल्चोकका बासिन्दाका लागि नागरिकताको फोटोकपी बुझाएपछि त्यही प्रकारको एक वर्ष प्रवेश पास दिइन्छ। हाललाई चालक, व्यापारी वा सर्वसाधारण जो भए पनि सिन्धुपाल्चोकका बासिन्दालाई मात्रै पास उपलब्ध गर्ने नियम रहेको अध्यागमनका प्रतिनिधि तिलक मगरले जानकारी दिनुभयो। अब अर्को खबर, अब सीमा स्तम्भको अवलोकन र सीमाङ्कन भू उपग्रहबाट हुने भएको छ। देहरादूनमा हालै बसेको नेपाल भारत संयुक्त सीमा कार्यदल बैठकले नयाँ प्रविधि प्रयोग गरी सीमारेखा कोर्ने निर्णय गरेपछि सैटेलाइट मार्फत अवलोकन र सीमाङ्कनको काम अघि बढ़ने भएको हो। बैठकले नेपाल र भारत बीचको खुला सीमामा 8,753 सीमा स्तम्भ बनाउने सहमति पनि गरेको छ। यसमा सुस्ता र कालापानी क्षेत्र समावेश छैन। यी दुवै ठाउँमा नेपाली भूभाग भारतीय अतिक्रमणमा परेको नेपाली पक्षको दावी छ। नेपाल भारत बीच 4 वर्ष यता यी दुई क्षेत्र बाहेक अरू ठाउँमा सीमाङ्कन गर्ने सहमति भए अनुसार 2035 सीमा स्तम्भ निर्माण र मर्मत भएको नापी विभागले जानकारी दिएको छ। कुनै विवाद नभए बाँकी सीमा स्तम्भको निर्माण आउँदो वर्षमा सकिने बैठकको निष्कर्ष छ। नेपाल भारत बीच महाकाली, कोशी, नारायणी, राप्ती लगायत 7 छुट्याउने नदीको माझमा 2400 पिलर बनाउने काम बाँकी रहेको छ। अम्लेखगंजबाट पाइप मार्फत आएको डिजल अब काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग फास्ट ट्र्याकको किनारै किनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरूको एक अध्ययनले देखाएको छ। सामान्यतया पहाड़ी क्षेत्रमा पम्पिङ गर्दै पाइप मार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान आईओई पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याक मार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको हो। आईओईका पूर्व डिन प्राध्यापक त्रिरत्न भद्राचार्यले अध्ययन गर्दा बीचबीचमा बुस्टिङ पम्प मार्फत प्रेसर दिएर पाइप मार्फत काठमाडौँमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताउनुभयो। प्रारम्भिक अध्ययनमा फास्ट ट्र्याकमा पाइप बिछ्याएर काठमाडौँसम्म तेल ढुवानी गर्न सकिने देखियो। उहाँले भन्नुभयो, अध्ययन सकाएर प्रतिवेदन तयार गर्दैछौ। विज्ञ टोलीले प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको छ। निजगढ़ काठमाडौँ फास्ट ट्र्याकको लम्बाई 76 किलोमिटरको छ। अब अर्को खबर, 3,800 मिटरको उचाइमा रहेको मुस्ताङको लोमान्थाङमा झिङ्गाको बिक्री बढ़ेको छ। सुन्दै अचम्म लाग्ने उचाइ र चिसो हुने ठाउँमा समेत हरेक घरमा भित्ता र होटलमा झिङ्गा भेटिन थालेका छन्। झिङ्गासँगै लामखुट्टेको संख्या पनि बढ्दै गएको छ। वर्ष दिन अघि मात्र मुस्ताङको सदरमुकाम जोमसोममा पाइने लामखुट्टे अहिले उच्च हिमाली क्षेत्रमा पनि भेटिन थालेको छ। हिमाली क्षेत्रमा तापक्रम बढ़दै गएको छ। झिङ्गासँगै लामखुट्टेको जीवनचक्र समेत लोमान्थाकमा शुरू हुन थालेपछि जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको अनुमान गर्न सकिन्छ। यसले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुर्याउने सम्भावना बढ़ेको छ। लामखुट्टे र झिङ्गा देखिएको थिएन, तर अहिले झिङ्गासँगै लामखुट्टे देखिन थालेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण नेउपानेले भन्नुभयो, झिङ्गा र लामखुट्टेसँगै नयाँ किरा समेत देखिन थालेका छन्। चराहरू पनि नयाँ आउन थालेको उहाँको अनुभव छ। उहाँ भन्नुहुन्छ, यो ढुकुर नहुने ठाउँ हो, तर पछिल्लो समय यस चराको गुण्ने देखिएको छ। केही वर्ष यता मुस्ताङको सदरमुकाम जोमसोममा देखिन थालेको लामखुट्टे अहिले उच्च हिमाली क्षेत्रमा पनि भेटिन थालेको यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। आजको पत्रिकामा छापिएका सम्पादकीय लेखसँगै आजको बजार अनि आजका पाहुना वरिष्ठ चित्रकार किरण मानन्दरसँगको कुराकानी बाँकी नै छ। आज हामी नारायण गोपालका गीत सुनिरहेका छौँ। अब अर्को गीत
भन्नु पर्छ मुटु माथि ढुङ्गा राखी हस्नु पर्छ आँखा छोपी नरो भनी भन्नु पर्छ मुटु माथि ढुङ्गा राखी हस्नु पर्छ भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन बाचा छिटै आउँछु भने गर्नु पर्छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्छ छाती भरी गाउँ बेसी पखेरीको छाया आँखा भरी मेला पात माया दुखो माया छाती भरी गाउँ बेसी पखेरीको छाया आँखा भरी मेला पात माया दुखो माया आफैलाई छाडी कतै जानु पर्छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्छ कुरा कति थियो छाती भित्रै रह्यो परिलिका ओठबाट आँसु झरिरह्यो भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परिलिका ओठबाट आँसु झरिरह्यो फुल्सिएर आफैलाई हिँड्नु पर्छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्छ आँखा छोपी नरो भने भन्नु पर्छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्छ
तपाई उज्यालो फल्चा सुनिरहनु भएको छ। अब आजका पत्र पत्रिकामा छापिएका सम्पादकीय र लेखको पालो आजको नागरिक दैनिकले सैलुङलाई संरक्षण शीर्षकमा सम्पादकीय छापेको छ। आफू निकटका दलाल पुँजीपतिको संरक्षण अहिलेका नेताहरूको अभिष्ट बन्ने गरेको छ। अधिकारी जस्ता ठेकेदारमाथि कारवाही हुन सक्दैन किनभने उनीमाथि राष्ट्रिय नेताको वरद आशीर्वाद छ भनेर यो खास गरी ठेकेदारलाई राजनीतिक समर्थन हुने गरेको कुरालाई यो सम्पादकीयले समेटेको छ। अनि नागरिक दैनिकमै विज्ञान दिवस भ्रम र यथार्थ शीर्षकमा डाक्टर निरञ्जन पराजुलीको लेख छापिएको छ। उहाँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ। किन उच्च शिक्षा सुधार परियोजनाको रकम विज्ञानका उपकरणमा खर्च गर्न सकिँदैन यस प्रकरणमा सरकारको यसले शिक्षा मन्त्रालयका सल्लाहकार र विज्ञबाट सही सुझाव र सहयोग पाउन नसकेको देखिन्छ भनेर उहाँले उल्लेख गर्नुभएको छ। अनि नागरिक दैनिकमै दुर्गानाथ शर्माको लेख छापिएको छ, सी आउनु अघि नै सोच्नुपर्ने कुरा भनेर। चिनिया राष्ट्रपति आउनु अगाडि नेपालले के कुरा सोच्नुपर्छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। अब चाँडै हुने अपेक्षा गरिएको नेपालमा चिनिया राष्ट्रपतिको भ्रमणमा नेपाल चीन बीच विकास र सहयोगका सम्भावनाहरूलाई वास्तविकतामा परिणत गर्न सरकार र खास गरी परराष्ट्र मन्त्रालय अहिलेदेखि नै लाग्न जरूरी छ भन्ने उहाँको लेखमा उल्लेख छ। आजको कान्तिपुर दैनिकले सैन्य सामग्री खरिदमा पारदर्शिता शीर्षकमा सम्पादकीय लेखेको छ। अनि कान्तिपुर दैनिकमै टीका ढकालको लेख छापिएको छ, दाहाल वाङ यी र अमेरिका शीर्षकमा इण्डो पेसिफिक बारे नेपाल सरकारलाई स्पष्टीकरण सुन्ने बयान संचार माध्यम मार्फत बाहिरिँदा अमेरिकी कूटनीतिको शालीनता खिएको प्रष्ट सन्देश मिलेको छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। कान्तिपुर दैनिकमै राजेन्द्र सिंह भण्डारीले भण्डारीको लेख छापिएको छ, जनविश्वासमा प्रहरी अनुसन्धान शीर्षकमा। अनि सेनापतिको अग्रगामी छलाङ शीर्षकमा डाक्टर अंगराज तिमिल सिन्हाको लेख पनि छापिएको छ। कान्तिपुरमा नेपाली सेना पुरातनवादी भयो भनेर चिनिएको पृष्ठभूमिमा सेनापतिको सुधार प्रयासलाई समर्थन गर्न देशका पक्षमा न्याय हुनेछ भन्ने उहाँको लेखमा उल्लेख छ। खास गरी प्रधान सेनापतिले पहिलो पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि उहाँको प्रशंसा भइरहेको छ। आजको नयाँ पत्रिका दैनिकले इट्टा उद्योग र श्रम आपूर्ति शीर्षकमा सम्पादकीय लेखेको छ, नेपालका इट्टा उद्योगमा कामदार अभावका लागि कामदारका तुलनामा स्वयं रोजगारदाता नै बढ़ी जिम्मेवार छन् भन्ने सम्पादकीयमा लेखिएको छ। आजको बजारमा सबैभन्दा पहिले तरकारी बजार। केही दिनदेखि तरकारीमा खास गरी प्याजको भाउ बढ्दै गएको छ। आज पनि हिजोको तुलनामा प्याजको भाउ निकै बढेको छ। काठमाडौँको मुख्य तरकारी बजार कालीमाटीमा प्याजको भाउ आज 93 रुपियाँ किलो तोकिएको छ खुद्रा मूल्य। हिजो 88 रुपियाँ किलो थियो। अनि ठूलो गोलभेडा र सानो गोलभेडाको भाउ भने घटबढ भएको छैन, दुवैको भाउ हिजो जस्तै 85 रुपियाँ किलोमा कारोबार भइरहेको छ। रातो आलुको भाउ केही बढेको छ, हिजो 65 रुपियाँ किलो थियो, आज 68 रुपियाँ छ। अनि भारतीय रातो आलुको भाउ पनि 10 रुपियाँ बढेको छ, हिजो 45 रुपियाँ किलोमा कारोबार भइरहेकोमा आज 55 रुपियाँमा कारोबार भइरहेको छ। अनि मुडेको रातो आलुको भाउ पनि केही घटेको छ, हिजो 65 रुपियाँ किलो थियो, आज 63 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि गाजरको भाउ 115 रुपियाँ छ, बन्दा हिजोको तुलनामा अलिकति घटेको छ, हिजो 65 रुपियाँ किलो थियो, आज 55 रुपियाँ किलो छ। काउली स्थानीय घटबड भएको छैन, हिजो जस्तै 115 रुपियाँ किलोमा कारोबार भइरहेको छ। भन्टाको भाउ बोडीको भाउ पनि घटबड भएको छैन, भन्टा र बोडीको भाउ 75 रुपियाँ किलोमा तोकिएको छ। तिते करेलाको भाउ पनि उस्तै छ, हिजो जस्तै 65 रुपियाँ। लौकाको भाउ केही बढेको छ, हिजो 55 रुपियाँ किलो थियो, आज 65 रुपियाँ किलो छ। हिरौलाको भाउ उस्तै छ, हिजो जस्तै 65 रुपियाँ। परवरको पनि हिजो जस्तै 65 रुपियाँ। पाकेको फर्सी पनि हिजो जस्तै 55 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अब पैसाको भाउ हेरौँ। आज अमेरिकी डलरको खरिद दर 113 रुपियाँ 17 पैसा, बिक्री दर 113 रुपियाँ 77 पैसा तोकिएको छ। यसै गरी साउदी अरब रियाल एकको खरिद दर 30 रुपियाँ 17 पैसा र बिक्री दर 30 रुपियाँ 33 पैसा तोकिएको छ। कतारी रियाल एकको खरिद दर 31 रुपियाँ 8 पैसा र बिक्री दर 31 रुपियाँ 24 पैसा तोकिएको छ। युएई दिराम एकको खरिद दर 30 रुपियाँ 81 पैसा र बिक्री दर 30 रुपियाँ 98 पैसा तथा मलेसियन रिङ्गिट एकको खरिद दर 27 रुपियाँ 18 पैसा र बिक्री दर 27 रुपियाँ 32 पैसा तोकिएको छ। अन्त्यमा शेयर बजार। निरन्तर ओह्रालो लागिरहेको शेयर बजार 1150 बिन्दुभन्दा तल ओर्लेको छ। अघिल्लो हप्ता लगातार ओह्रालो लागेको बजार यो हप्ताको पहिलो दिनमै हिजो 18 अङ्कले ओह्रालो लागेको हो। नेप्सी परिसूचकसँगै पहिलो दिनको कारोबार रकममा समेत गिरावट आएको छ। हिजोको नेप्सी परिसूचक 17.87 अङ्कले ओह्रालो लागेर 1140.01 अङ्कमा पुगेर रोकिएको छ। त्यसै गरी क वर्गका कम्पनीको सेन्सिटिभ इन्डेक्स पनि 3.79 अङ्कले ओह्रालो लागेर 250.01 अङ्कमा पुगेको छ। समग्रमा पहिलो दिनको नेप्सी 1.54% ओह्रालो लागेको छ भने सेन्सिटिभ इन्डेक्स पनि 1.49% ओह्रालो लागेको छ। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। खबरको सिलसिला यति नै। अब आजका पाहुनालाई भेट्ने बेला भएको छ।
आजका पाहुना
उज्यालो फल्चामा तपाईँलाई स्वागत छ। उज्यालो फल्चाको आजको हाम्रो पाहुना हुनुहुन्छ वरिष्ठ चित्रकार किरण मानन्दर। उहाँ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पनि हुनुहुन्छ र उहाँको एउटा चित्रकला अमूर्त चित्रकला आत्मा शीर्षकको चित्रकला ललितपुरको जावला खेलमा रहेको धोबीघाट र जावला खेलमा रहेको अगेनो रेस्टुरेन्टको एउटा हलमा चलिरहेको छ र अझै असोज 3 गतेसम्म यो चित्रकला प्रदर्शनी हुन्छ र आज हामी उज्यालो फल्चामा किरण मानन्दरज्यूसँग यो आत्मा चित्रकला प्रदर्शनीको सेरोफेरोमा रहेर कुरा गर्छौँ भने उहाँसँग चित्रकलाका अरू रमाइला कुरा पनि अनुभव साटासाट गर्छौँ। सबैभन्दा पहिले किरण मानन्दरज्यूलाई उज्यालो फल्चामा स्वागत छ।
धन्यवाद र उज्यालो नेटवर्कलाई पनि मेरो न्यानो मनैदेखिको स्वागत र अभिवादन गर्छु।
तपाईँ त उज्यालो रेडियो नेटवर्कलाई धेरै माया गर्ने मान्छे, हाम्रो लोगो पनि तपाईँले बनाउनु भएको
हजुर हो।
हाम्रो लोगो बनाउनु कति बेर लाग्यो त तपाईँलाई?
होइन, मेरो लोगो बनाउनु त त्यो करिब 1 घन्टा होला।
1 घन्टा? 1 घन्टा कति राम्रो लोगो बनाइदिनु भएको छ?
अनि 1 घन्टामा किनभनेदेखि मलाई धेरै राम्रो लाग्छ यो लोगोहरू र यिनीहरू भन्दाखेरि के छ भने सोच्नुभन्दा पनि यसले के काम गर्छ भन्ने मनमा राख्ने हो। अब यसले के काम भन्दाखेरि यसले चाहिँ नि एउटा प्रसारण गर्ने अनि त्यो हुँदाखेरि मलाई चाहिँ त्यति साह्रो त जति पेन्टिङ बनाउनु गाह्रो छ लोगो बनाउनु त्यति गाह्रो छैन।
अलिकति पेन्टिङको कुरा हामी बिस्तारै गर्दै जाउँछौँ। तपाईँ र म ठ्याक्कै तपाईँको चित्रकला प्रदर्शनी भइरहेको ठाउँको हलमा बसेर कुराकानी गरिरहेका छौँ। वरपर भित्तामा तपाईँको यो आत्मा शीर्षकको अमूर्त चित्रकलाको चित्र टाँचिएको छ। मलाई अलिकति यो आत्मा शीर्षकको अमूर्त चित्रकला प्रदर्शनी कस्तो हो अलिकति भनिदिनुहोस् न।
हेर्नुहोस् न, सुरुमा मैले धेरै अब 150 जति त मैले वान म्यान सो गरेँ होइन, र त्यसपछि सामूहिक कला त कति गरेँ होइन, र धेरै चित्रहरू बनाएँ तर मैले कहिले पनि यसरी टाइटल राखेको थिएन। राखेँ कहिले काहीँ माया भनेर राखेँ, कहिले के राखेँ, तर धेरै दिनपछि सोचेपछि एउटा समय आउनुपर्ने रहेछ यो जुन आत्मा भनेर, र मैले आफै आफैले सोचिरहेँ मैले किन यसरी यो धेरै काम गर्न सक्यो रहेछ, म को रहेछ भनेर म आफै आफैले खोज्न थालेँ। तर एउटा यहाँलाई अब भनिहालौँ, आत्मा मेरो अहिले पनि यदि म यहाँ क्यानभासमा काम गर्छु रङहरू खन्यो भनेदेखि त्यो आत्मा मेरो पछाडि बस्छ। यो धेरै काम गर्नुको साथ हो, म त माध्यम मात्र हो। किनभनेदेखि एउटा तपाईँलाई यो अब विश्वास गर्नुहोस्, यो कथा होइन, यो मनले बनाएको कथा पनि होइन, यो साँच्चैकै घटना हो। म फ्रान्समा जाँदाखेरि त्यहाँ थुप्रै ग्यालेरीहरू छ, थुप्रै एक्जिबिसन, अनि 83 कुरा हो यो 1983। त्यो बेलामा अब धेरै प्रदर्शनीहरू त्यहाँ भइरहेको हुन्छ, सबैमा भइरहेको हुन्छ, र त्यसपछि चाहिँ नि मलाई चाहिँ नि एक किसिमले म धेरै रोएँ पनि, किनभने एउटा भाषा नहुँदाखेरि फ्रेन्च भाषा त्यो बेलामा नआउने, अनि त्यो नआउँदाखेरि चाहिँ नि त्यो देशलाई नै माया नगर्ने रहेछ, कलाकारलाई नै माया नगर्ने रहेछ। तर मेरो मनमा के थियो भनेदेखि चित्र भनेको आफै बोल्छ भन्ने थिएँ मेरो मान्यता, तर त्यो नहुने रहेछ। जुनसुकै ग्यालेरीमा जाँदाखेरि पनि तिमीलाई फ्रेन्च भाषा आउँछ भनेर सोच्दाखेरि मलाई आउँदैन भनेपछि त हुँदैन, भाषै आउनुपर्छ भन्ने उनीहरूको मान्यता रहेछ। इङ्ग्लिस त बोल्दै बोल्दैन, पटक्कै बोल्दैन। यहीँ बोल्ने साथीहरू पनि यहाँ तथा म त गएर इङ्ग्लिस बोल्ने पनि त्यहाँ चाहिँ नि मलाई त अब धेरै गाह्रो पर्छ इङ्ग्लिस बोल्नलाई, फ्रेन्च सिकन। अब म 3 महिनाको भिसामा गएको मान्छेले फ्रेन्च नै सिक्ने कि आफ्नो कला नै यात्रा गरौँ होइन। अनि म धेरै अनि धेरै ग्यालेरीहरूमा गएँ, अनि अब मसँग धेरै पैसा पनि थिएन ट्याक्सीलाई म नभ्याउने। ग्यालेरीमा पेन्टिङ लिएर जाँदाखेरि तपाईँको बाथरुममा लुगा फेर्नलाई पहिला त्यो सावरले चाहिँ नि पानीले खन्याउँथे यसमा, अनि बिस्तारै लुगा निकाल्ने पानीले भिजेपछि त नर्मल त रगतामै हुन्थ्यो
पेन्टिङको,
पेन्टिङले तासेर अब यस्तो यस्तो बोल्दाखेरि त। अनि त्यो बेलामा हेतरे मैले त फ्रान्स भनेको प्यारिस भनेको त म जहिले पनि भन्थेँ मेरो राजधानी भन्थेँ, कलाकारहरूको राजधानी भन्थेँ, तर यहाँ पनि यस्तै रहेछ। तर अर्को एउटा मनमा के थियो भने यदि कुनै न कुनै बेलामा आउँछ, यदि 1 वर्ष पाएथे यो फ्रान्स म खान्छु भन्ने थियो होइन। र यस्तै मनमा धेरै कुराहरू खेलिरहेको थियो। अनि कतैतिर पनि अब भाग लिन गयो भनेदेखि पनि फ्रेन्ड्स आउँछ कि आउँदैन भनेर सोध्ने, चित्र राम्रो छ भन्छ, एकदम राम्रो लाग्यो हामीलाई, भाषा आउँछ भन्छ, भाषा आउँदैन भने होइन, भाषा सिकेर आऊ। र त्योभन्दा पनि नेपाल कहाँ छ भनेर थाहा नहुने, मैले भन्नुपर्छ एभरेस्ट, माउन्ट एभरेस्ट भन्छ, आ माइन फ्रम एभरेस्ट भन्थ्यो होइन। अनि त्यो हुँदाखेरि साह्रै रोएमा धेरै दिन। अनि त्यसपछि एक रात चाहिँ नि अजिबको घटना भयो, म जुन ठाउँमा बसेका थिएँ कलाकारलाई भनेर एउटा चाहिँ नि यसो आरामदायी चेयर राखिदिन्थ्यो, किनभने कलाकारहरू बस्छ, त्यो बेलासम्म म चुरोट खान्थेँ होइन। अनि एक रात चाहिँ नि तपाईँको 1:30 बजे एक्ज्याक्टली साढे एक बजे ढक्क खोलेर त एकजना मान्छे आयो ठाउँमा, त्यो त मैले लक गरेर सुटेको थिएँ। अनि आउँदाखेरि आउने बित्तिकै मलाई त्यो मान्छे मैले चिनेको जस्तो लाग्यो, मैले बोलेको मैले चिनेको अब धेरै नजिक भएको जस्तो लाग्यो। अनि भलाकुसारी गर्यो, बस्यो, अनि उसले मलाई चाहिँ नि होइन राम्रो छ, केही गर्नु पर्दैन, अब म रङ किन्नलाई धेरै टाढा जान्थेँ। अनि उसले के भन्यो भनेदेखि, अनि त्यो प्यालेट नाइफ भनेर हामीले नाइफ पनि चलाउने हुन्छ नि, त्यो बेला म सिकाएको थिएन, उसले के भन्यो भनेदेखि राखेर उसले आधारमै मलाई सबै सिकाइदियो, कसरी गर्ने, कहाँ किन्न जाने, कुन ठाउँमा छ, यहाँबाट दायाँ जाने अनि बायाँ जाने,
कुन भाषा सिकायो
उसले। अब मलाई चाहिँ के लाग्यो भने हामी तपाईँ हामी बोलिरहेको भाषा जस्तै ला, बुझ्नु नि,
अब यो साँच्चैकै कुरो,
यो साँच्चैकै, यो साँच्चैकै
चिनेकै मान्छे,
त्यो चिनेकै मान्छे, अब मलाई लाग्यो त्यो राम्रो चिनेकै। अनि मैले एउटा स्केच होइन 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 सपना पनि होइन या त्यो दुःख भएर मनमनमा कुरा गरेको पनि होइन। अनि धेरै बेरसम्म कुरा गरेपछि नजिकको मान्छेहरूले ए किरण किन उता कलाकार किन गराएर थियो बिरामी भयो कि भनेर ढोकामा नगर्दाखेरि त ढोका त अलिकति खोला थियो। अनि मैले उनलाई म मेरो साथी नेपालबाट आएको म कुरा गर्दै थिएँ भने खोइ त भनेपछि त छैन, बुझ्नुभयो नि। अनि त्यसपछि उसले भनेकै ठाउँमा गएर उसले जस्तो बनाएको थियो त्यही ठाउँमा गएर ठुलो क्यानभास किने अनि रङहरू किने कसरी काम त्यही उसले भनेकै आधारमा आँखा चिम्ली चिम्ली सबै कुरा गरिसकेपछि एउटा कम्पिटिसन थियो त्यहाँ ठुलो, त्यो ठुलो कम्पिटिसनमा चाहिँ नि त्यो ठाउँमा एकजना साथी आएको थियो, उसले ओहो यो पेन्टिङ त गजबको रहेछ भनेपछि, अनि मैले के भने होइन यहाँ पनि त नेपाल भनेपछि कहाँ होला के होला यसलाई भाषा आउँछ कि आउँदैन भन्ला त्यसले म त जान्न भनेपछि उसले मै लिएर जान्छु मै फ्रेम गर्छु मै सबै गर्छु म त्यहाँ पुऱ्याउँछु भनेर गएपछि अनि अब हाम्रो नेपालीको बानी के छ भने बाहिर गएपछि आशा गरेर बस्छ नि साथीभाइहरू गिफ्टको लागि, अब मसँग पैसा छैन तैपनि सस्तो सस्तो ब्रसहरू प्यालेट नाइफहरू रङहरू अब 12 एउटा भए पनि एकजनालाई भनेर त्यसो किनेर चाहिँ नि अनि मैले प्याक गरेर राखेको थिएँ। त्यो राख्दाखेरि अचानक त्यही मान्छेले जो पेन्टिङ लिएर गएको उसले चाहिँ त भित्रहरू त सबै मेरो लगेजहरू खोलेर त ल तिमीलाई बधाई छ तिम्रो इन्टरनेसनलको पहिलो अवार्ड पायो, अब कहाँ तिमी नेपाल जाने, अब त 9 तिमी अर्को ठाउँमा गएर काम गर्नुपर्छ, अब भाषा पनि त्यही हो सबै कुरा त्यही हो भनेपछि अनि साउथको फ्रान्समा चाहिँ नि बेजिए भन्ने ठाउँमा यो स्पेनको नजिकै अनि त्यहाँ म 9 बसे, नभन्दै त्यही बसेर अनि अलिअलि भाषा पनि सिकेँ। त्यसैले अनि त्यो चाहिँ नि त्यो बेलादेखि जुन बेलामा म काम गर्छु नि सानो गरोस् या ठुलो गरोस् मलाई चाहिँ नि त्यो मान्छे हरेक दिन पछाडि नै हुन्छ काम गर्दाखेरि, आत्मा भनेको त्यही हो, त्यसले म त केही होइन तर राम्रो मान्छेको आत्मा पछाडि रहेछ। अनि त्यही मान्छे जब म नेपाल फर्केँ त्यही मान्छेले मलाई चाहिँ मेरो नाउँ लिएर बोलाए, अनि त्यो बेला मेरो बिहा भइसकेको थियो, अनि राति गएर ढोका खोलेँ ए मेरो त चिनेको मान्छे भने आमा बुवाहरू पछि पछि थियो तर आमा बुवाले पनि देखेन श्रीमतीले पनि देखेन, मैले चाहिँ देखाएको थिएँ त्यो बेलामा सेतो लुगा लाएर आएको थियो, अनि कुकुरहरू भोटे कुकुरहरू थियो भुग्नु पनि भुकेन, अनि ए यो त किन बाहिर गयो भने अनि मेन गेटको अगाडि पुगेपछि उसलाई चाहिँ ल फेरि भेटौँला भनेर जाँदाखेरि त्यो बाहिर पनि गयो कुकुरले पनि भुक्न थाल्यो, बुझ्नु
अचम्म सुन्न त अचम्म लाग्ने कुरो
यो अजीबको कुरा हो त्यसैले के छ भन्ने
सत्य भोगेको कुरा
भयो मान्छेलाई अचम्म लाग्छ तर यो सत्य कस्तो हुन्छ रहेछ भनेदेखि तपाईँको सत्य भनेको अब यो कुरा त्यो बेलामा पनि त मैले धेरै एक्जिबिसन गरेँ नि भनेन नि तर धेरै जस्तो मान्छेले के छ भने त्यो प्रेरणा कहाँबाट आयो के भने धेरै प्रश्नहरू हुन्छ नि गोप्य हुन्छ नि तर मैले के भने यो गोप्य राख्नुहुन्न यस्तो कुराहरू भनेको सत्य भनेको जहिले पनि अगाडि नै राख्नुपर्छ भनेर अनि यो पेन्टिङको टाइटलै मैले
आत्मा
राखेको
भने त्यो प्रेरणाले गर्दाखेरि तपाईँले अहिले यो प्रदर्शनीको नामै आत्मा भनेर
अहिले अहिले बिहान पनि म डेली काम गर्छु बिहान काम गर्दाखेरि पनि म चाहिँ धुपबत्ती बाल्छु त्यो चाहिँ मेरो आफ्नो जब रङ र क्यानभासमा छुन्छु यो पछाडि त्यही हुन्छ
एउटा अब के भन्ने त्यो बाटो देखाउने एउटा मान्छे अथवा एउटा केही चिज
होइन
तपाईँको उसमा चाहिँ त्यो तपाईँको उसमा लाग्यो होइन मान्छेको हरेक मान्छेको एउटा न एउटा केही बाटो देखाउने काममा आफूलाई चाहिँ लगाव लगाउने केही न केही पक्कै हुन्छ उज्यालो फल्सामा आज हाम्रो पाहुना वरिष्ठ चित्रकार किरण मानन्दर हुनुहुन्छ उहाँको आत्मा शीर्षकको अमूर्त चित्रकला प्रदर्शनी अहिले चलिरहेको छ यो ललितपुरको दोलीघाटमा रहेको अगेनो रेस्टुरेन्टको हलमा र हामी त्यही हलमा बसेर उहाँसँग यो आत्मा चित्रकला प्रदर्शनीको बारेमा कुरा गरौँ अब त फेरि पनि किरण मानन्दरज्यूलाई उज्यालो फल्सामा स्वागत छ
धन्यवाद
तपाईँले त यो भाइ कति बनाउनु भयो कति बनाउनु भयो चित्र होइन योभन्दा अगाडि कति धेरै प्रदर्शनी गर्नुभयो देश विदेश पुग्नुभयो अब यो चित्रकलाका बारेमा धेरै कुरा गर्दाखेरि तपाईँसँग दिनभरि लाग्छ होइन अलिकति यो सुरुको तपाईँको चित्रकलाको सुरुवातको कुरालाई चाहिँ अलिकति सम्झन मन लाग्यो कि मलाई जहाँसम्म लाग्छ तपाईँ स्कुल तपाईँलाई घरबाट स्कुल पठाउनुहुन्थ्यो तपाईँलाई स्कुल जान मन लाग्दैनथ्यो पढ्न मन लाग्दैनथ्यो चित्र बनाउन मन लाग्थ्यो पेन्टिङ गर्न मन लाग्थ्यो तर घरकाले गाली गर्छन् भनेर तपाईँ लुकी लुकी चित्र बनाउनुहुन्थ्यो कि अलिकति त्यो क्षण सम्झनुहोस् न
अब सुन्नुहोस् न म चाहिँ के भन्छु भने एउटा त निकालेको पनि एकजना कसले स्कुल भाग्ने किरण भनेर भन्यो त्यो सही कुरा हो के छ भनेदेखि एउटा हाम्रो नेवारी परम्परामा पहिला एउटा म नयाँ बजारमा जन्मेको बालकको छु नयाँ बजारमा अनि त्यो बेलामा चाहिँ नि अब केटो मान्छे भनेर चाहिँ नि सबैभन्दा चाँडो भनौँ न 3 बजे 3:30 बजे नै उठेर त्यो बेलामा त अब नयाँ बजार भनेको ठाउँमा त बालुवा भन्दा अरू छैन त्यो बेलामा अब स्याल कराउने अनि राति साँझ भएपछि चाहिँ बाहिर निस्किनु नहुने अवस्था थियो बिजुली बत्ती थिएन केही पनि थिएन त्यहाँ अनि धारा एउटा कसैले राखिदिएको रहेछ त्यो बाघ कराए जस्तो कराउँछ गुरगुर 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 कराउने अनि मेरो आमा चाँडै उठ्ने भएकोले अब त्यो बेलामा के एउटा मान्यता रहेछ भने सानै भए पनि केटो एकजनालाई साथी लिएर गयो भनेदेखि डर हुँदैन अरे भनेर म होइन यो अब बेसुमती जाने त्यहाँ नुहाउने होइन अनि त्यहाँ चाहिँ त्यसको के देउता बनाएर पूजा गर्ने अनि त्यो बनाउँदाखेरि म हेरिरहेको थिएँ अन्त अक्षता राख्यो फुलबत्ती राख्यो सबै गरिसकेपछि चाहिँ नि त्यो दोनामा बत्ती राखेर चाहिँ नि पानीमा पढाउने अनि त्यो पकाएपछि मलाई त कस्तो लाग्यो भनेदेखि अब त्यही बेलादेखि म पेन्टिङ गर्ने मान्छे त्यही स्कुलबाट भाइहरू पनि पेन्टिङै गर्ने अनि त्यो जाँदाखेरि मलाई विष्णुमती धेरै माया लाग्यो मैले मेरो आँखाले भ्यासम्म त्यो बत्ती चाहिँ पल गइ नै रहेको थियो त्यो त म घर फर्किएँ आमासँग फर्किँदाखेरि पनि त्यो आँखामै थियो अनि त्यो भइसकेपछि अब विष्णुमती त अहिलेको जस्तो विष्णुमती होइन यसको चौबर ठुलो छ
ठुलो पनि सफा पनि
सफा पनि अब त्यो म त अब भागेर त्यहीँ जाने अनि गएपछि माछा मार्ने अनि टाके एउटा लियो त्यसमा पानी राख्यो उमालेर त्यही भए पनि खाने या पोलेर खाने होइन मलाई खानाको पिर थिएन अनि फेरि यहाँले थाहा होला नेपालमा सबैभन्दा पुरानो गुरु नानकको मठ त्यही हो यो भैपीको अलिकति यता गुरु नानकको मठ थियो अनि म जहिले पनि जाने भएर चाहिँ नि त्यो हाम्रो मठको मठाधीले जहिले पनि देख्ने रहेछ अनि एक दिन चाहिँ नि आएर हेऱ्यो अब म त त्यो बेलामा के बनाउँथ्यो र त्यो फुलपत्ती बनाउने होइन हेरेपछि चाहिँ नि दिनभरि बस्छ यसले के खाँदो रहेछ होइन यसले हात के त्यो पालमा हात पठाएर कहिले के समात्छ कहिले के समात्छ मैले साँप पनि धेरै समातेँ अरे माछा भनेर समाने कति जति त्यो सिङ्गेले घोच्छ भने अनि माछा त्यो साँप समातेपछि पनि त्यो आइडिया पनि आयो माछ अनि यो के भन्छ साँपलाई पनि रिङ्गता लाग्दो रहेछ घुमायो 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 अनि फ्याँकिदियो अनि उसले चाहिँ नि ल जहिले पनि तिमी बाह्र एक बजेको बिचमा आऊ यहाँ हलवा सुवारी हामी खुवाउँछौ भनेपछि मलाई त के चाहियो किन स्कुल गइरहेको पाँच पैसा किन बाउसँग मागिरहेको अहिलेको जस्तो त्यो रिपोर्ट कार्ड लिने भने चलन पनि छैन अनि त्यहाँ गइसकेपछि मैले त्यो धेरै काम खानु पनि पायो काम गरिसकेपछि अनि यो बालाजुको पार्क चाहिँ बनाउनु मात्र लाग्थ्यो
अनि
बाइस तारा अनि त्यो बेलामा फेरि एकजना मैले गुरु भेटे गुरु कस्तो गुरु भनेदेखि तपाईँहरूको अब हाम्रो नेपालको पहिलो बिएफए गरेर कलकत्ताबाट फर्केको चन्द्रमान सिंह मास्के होइन अनि उहाँ चाहिँ नि अहिले पनि छ त्यो स्विमिङ पुल जाँदाखेरि राजा रानीको चाहिँ नि रत्न र महेन्द्रको साली कुर्ने अनि म यता फुलहरू बनाउँदाखेरि चाहिँ नि उहाँहरू सिलिप बजाउँदै चाहिँ नि राग गाउँदै आएर ओहो कस्तो राम्रो भनेपछि मेरो जिन्दगीमा राम्रो भन्ने त एकजना त भेटाए नि कागजमा कोरिएर भने अनि म झगडा पनि गर्थ्यौँ किनभने अब साथीभाइको राम्रो राम्रो पेन्सिल होला राम्रो राम्रो कागज होला त्यो भने त्यो दिएन भने झगडा गरेर भए पनि लिने त्यो चाहिँ नि बाध्यता भएर लिएर त्यही नयाँ नयाँ फुल थियो नि अनि त्यो फुलको बनाएपछि अनि उहाँले मलाई कसरी प्रेरणा दियो भनेदेखि अब उहाँ त्यति ठुलो कलाकार भनेर पनि थाहा थिएन अनि उहाँले मलाई चाहिँ भोलि बाबु अझ चाँडै आउनु है भनेपछि चाहिँ नि अब नौ बजे जाने मान्छे भोलि त साढे आठ बजे नै घरबाट निस्किन् किनभने स्कुल जाने भन्यो रातो बाहेक एउटाले स्कुल जाने बाउ पनि आजकल त पर्न थाले रहेछ भनेर दङ्ग हुने तर नजाने अनि विष्णुमतीको सत्ता अनि उसको बालाजुको पार्कमा गएर काम गरेँ अनि मैले के गरेँ भने हिजो एउटा फुल बनाएको थिएँ भने आज तिनवटा राखिदियो अनि आपस त ओहो झन् राम्रो भोलि पनि आऊ है बाउ भन्थ्यो फेरि अँगालो मारेर लगेर यो मैले बनाएको मूर्ति कस्तो लाग्यो भन्थ्यो अब आफूलाई त नआउने तैपनि चाहिँ अलिकति यो पातलो जस्तो लाग्यो हो रहेछ भन्थ्यो उसले गर्थ्यो अनि हुँदा हुँदा उसले मलाई चाहिँ सानो एउटा कार्ड एउटा दियो उसको चन्द्रमान सिंह मास्के उसको त्यो ठेगानाहरू दियो अनि मलाई त घरमा अलिकति के छ भने आउने भने लेट आउने चाँडै जाने के भरेछ यो के नि के भने पछि चाहिँ नि अनि म यो मान्छेलाई भेटाएको थिएँ मेरो घरमा आऊ भनेर चाहिँ यसले भनेर देखाउँदाखेरि त्यो चन्द्रमान सिंह मास्के चाहिँ नि कलकत्ताबाट फर्केपछि मेरो भाउलाई अङ्ग्रेजी पढाउने रहेछ बुझ्नुभयो नि अनि अङ्ग्रेजी पढाउने भएपछि भाउ त डङ्ग अब मेरो छोरो त अब अङ्ग्रेजी पढ्ने हुन्छ अब थाहा थिएन ऊ कलाकार भनेरै थाहा थिएन
अङ्ग्रेजी
अब कलकत्ताबाट अनि त्यहाँ उसको घरमा जाँदाखेरि मलाई तिन हप्तासम्म तरकारी मात्र किन्नु पठायो हेर्नुहोस् एउटा शिक्षा पाउनुको लागि कति गाह्रो रहेछ अनि मलाई मेरो मनमा पाप लाग्यो सायद चाहिँ मैले अक्षर नपरेको नि मेरो बाउले चाहिँ घरमा नोकर राखिदिए होला तरकारी किन्नेमा अब तिन हप्तासम्म तरकारी किन्न जानु भनेको त अनि एक दिन चाहिँ नि रिसले अब यसका जान्नु यसले त मलाई त मेरो बाउ नोकरै बनाएको नि अब घरको नोकर होला नि छानेर अनि मैले रिसको झोकमा गएको कलाकार न हो उसले त बुझ्यो रहेछ किन आज त हाँस्नु पर्ने बिर्स्यो बाबु किन भन्यो होइन म त दिनुहोस् न छिटो के डिस किन्ने म त तरकारी किन्न आउने मान्छे त हो नि भने त्यसै भन्दाखेरि उसले के भन्यो भनेदेखि हाम्रो पहिला पहिला अहिले नेपालीमा के भन्छ सागाल भनेर हुन्छ कि नराम्रो सबै कुहिएको फ्याँक्ने डस्टबिन भने आज जस्तै अनि उसले उहाँले मलाई के भन्नुभयो भने के तिमीले बना लिएर किनेको तरकारी मैले खाएको छु र एक दिन पनि तिमीले तिन त्यो तिन हप्तासम्मको तरकारी खाएको छैन बाउ अनि उसले तिमी कलाकार बन्ला र तिम्रो आँखै छैन तिम्रो मनै छैन तिम्रो हातै छैन कसरी तिमीले तरकारी किन्छौ र कि मैले खाएको छु र त्यो भन्यो मैले होइन मैले विचार हेरेँ किन भना रहेछ भनेपछि हो किनभने मैले त्यो साग भन्यो साग हेरेकै छैन कति मुठा भन्यो कति मुठा लियो स्याउ भन्छ ल दुई किलो भन्यो दुई किलो किन्यो किराले खाएको छ के छ हेरेकै छैन न कस्तो राम्रो हुन्छ छोएकै छैन मन लगाएर किने पो हुन्थ्यो मनै छैन चाँडै किन्नु अनि जाउँ म अनि मैले होइन अब अनि मैले सर भन्न थालेँ मेरो अब आँखा पनि भयो मन पनि भयो हात पनि भयो भनेपछि साँच्चै हो त भनेको ल अब भोलि चाहिँ नि गुरु पूर्णिमाको दिन मैले उसले अलिकति कथा सुनाएँ, म जेलमा 17-18 वर्ष बसेँ। उहाँले झन् फ्याँक्ने अरे,
तपाईँको परीक्षा लिए भनौँ,
त्यो परीक्षा हो
तपाईँको परीक्षा
होइन। अनि अनि त्यो त्यो चिज मलाई चाहिँ नि युनिभर्सिटी जाँदाखेरि पनि अहिले पनि मैले कसै कुनै विद्यार्थीलाई सिकाउँदाखेरि चाहिँ यही कुरा सबैभन्दा तिनवटा गुरु मन्त्र रहेछ होइन यो चिज। अनि त्यो भइसकेपछि चाहिँ नि अनि उहाँले चाहिँ नि 18 वर्षसम्मको जेलमा बनाएको अनि आफैले पकाएर खानुपर्ने अनि त्यही
कलाकार
भनेर थाहा भयो। अनि त्यो पनि जब पूजा गर्दाखेरि उहाँले सबै कुरा गरेर उहाँले त्यो बेलामा जेलमा कृष्ण बनाउनु भएको रहेछ, अनि यही गोलले चित्र बनाएको, अब यही हो यसलाई नै पूजा गर्नु भयो, अब तिमीले त्यहाँ सिक्छौ, अब तिम्रो आँखा पनि भयो, मन पनि भयो, हात पनि भयो,
भनेपछि त्यसरी प्रेरणा पाउनु भयो त्यहाँबाट सुरु। अनि त्यो पछि घरमा थाहा पाउनु भयो होला तपाईँ, त अब स्कुल जान छोडेर
थाहा छैन
कति पछि थाहा पाउनु भयो घरमा।
अनि म युनिभर्सिटी पछि म यहाँबाट अनि
गाली गर्नुभयो भने यो पढ्न पढ्न पठाएको छोरो त चित्र बनाएको,
गाली त गर्यो तर मेरो आमाले के भन्नुभएको थियो भनेदेखि मैले त्यहाँदेखि त ठगेर गएको इन्डिया जाँदाखेरि इन्जिनियरिङ पढ्छु भनेर जाँदाखेरि त बाउले जनाएको साँचो निकाले जस्तो त्यहाँदेखि 7,000 रुपियाँ निकालेपछि त्यही पैसा लिएर इन्डिया गएँ इन्जिनियरिङ पढ्छु भने बाउलाई के थाहा छ यसले आइएससी पढाएछ के पढाएछ। घर आउँदाखेरि मेरो आमाले रुँदै थियो के भन्यो भने हेर बाबु तिमी खानुपर्ने मान्छे होइन मासु र भात नेपालमा पाउँछ भनेर मैले मासु र भात खाँदाखेरि यसो छाकिया राख्दाखेरि तिमी नजाऊ होइन यहीँ बस भन्दाखेरि यो म भात पनि खान्न भनेर रुखसाकीबाट ल्याएको थिएँ राति नै यहाँबाट थिएँ नि अनि बस चढेर रक्सल भएर म फेरि बनाएर चाहिँ गएँ। सङ्घर्षको जीवनमा धेरै अब त्यो पछि
यस्तै खड्क्याएको अहिले सुन्दर सुन्दर लाग्नु हुन्छ नि बाबाआमाले कति पछि तपाईँलाई मन पराउनु पर्छ।
मलाई त बित्नु अघिसम्म पनि त्यति साह्रो मन पराएको थिएन,
कमाइ थिएन चित्रकला।
मैले यहाँ हुँदाखेरि यहाँ चाहिँ के छ भने मैले पहिलो ग्यालेरी पनि खोलेँ नेपालीमा पल्पसा भनेर, यहाँ ग्यालेरी नै थिएन। अनि मेरो एउटा इच्छा के थियो भने अब इन्डियाबाट नेपाल एमएफए गरेर फर्केपछि अब यहाँ चाहिँ त अब इन्डियामा कस्तो हुन्छ भने हरेक इन्स्टिट्युसन चाहिँ नि घुम्ने हुन्छ। अनि यहाँ आउँदाखेरि त्यो बेलामा कालिदास चाहिँ नि हाम्रो ललित कला क्याम्पसको क्याम्पस चिफ, म जाने बित्तिकै उहाँले के भन्नु किन जागिर खाना आएको यहाँ इन्डियामै बसे हुन्छ नि भने हेरी यहाँ त यस्तो भनेकै रहेनछ। अनि यहाँको पनि एउटा के रहेछ भनेदेखि चिया खायो गफ गर्यो, अब इन्डियामा चाहिँ नि हाम्रै प्रोफेसर त्यस्तो हुँदैन, तपाईँको प्रोफेसर पनि टेबल कुर्सी लिएर बस्दैन कामै गरेर बस्छ हुनु नि यहाँ चाहिँ त्यस्तो। र अब जस्तो दिल्लीको इन्टरनेसनल एक्जिबिसन गऱ्यो भनेदेखि चाहिँ नि ल केटाहरू जाऊ त्यहाँ हेल्प गरिदिनुपर्छ, पेन्टिङहरू थाहा हुन्छ, कलाकारहरू चिनिन्छ बुझिन्छ भन्ने चलन, तर यहाँ त त्यो छैन। अनि त्यो नभएपछि मैले आफैले ग्यालेरी खोलेँ, ग्यालेरी खोलेर अनि मेरो कमाइ पनि सुरु भयो
बल्ल। अनि घर परिवारले केटोले गर्दै
गराएछ त्यो पनि भनेको छैन, किनभनेदेखि मेरो अलिकति बुवामाहरू पनि खराब मिजाजै थियो। अनि हुँदाखेरि के छ भने यसले चाहिँ नि त्यो ठकेर गएको छ नि बिर्स्याएर हेर्छ कि बिर्स्याएर हेर्छ। अनि यस्तो हाम्रो नेपालीमा फेरि चित्र कोर्ने भनेको चाहिँ नि मान्यता नभएको कि भन्ने। अनि जहिले पनि बेलुका भयो भने 12 बजे हाजिर गर बाउ कहाँ बोलाउने कोठामा, दुलै कहाँ खोज्नु जाने तिमीले होइन, अब के चित्रकार चित्र कोर्ने भन्ने होइन, अब कस्तो रहेछ यो त भनेर गाली गर्थ्यो। तर म पनि बिहा नगर्ने पछिमा थिएँ त्यो बेलामा, किनभनेदेखि यहाँको हरू अब केटीहरू त उस्तै होला कि ठुलो पोस्टको होला टक्क ड्राइभर होइन नभएकै हुन्छ नि, अनि फेरि गाडी खोलेको होला श्रीमन्तले पनि त त्यस्तै खोज्छ नि फेरि होइन। अनि खोलेपछि चाहिँ नि अट्याची लिएर बाहिर आएको चाहिँ नि श्रीमान परोस्। अनि धेरै पछि म 1-2 वर्ष अहिले जुनसँग बिहा भयो 1-2 वर्षसम्म घुमी फिरेर मेरो आफ्नो आत्मकथाहरू सबै बुझाएपछि चाहिँ नि गरेँ, त्यसको फल पनि मैले काम गर्न सकेको।
एकदम यो सङ्घर्षपूर्ण जीवनको यो कुरा सुनाउनु भएको किरण मानन्दरज्यू, सायद धेरैले सुन्नु भएको थिएन होला किरण मानन्दरको चित्र कला कसरी सुरु भयो, कति धेरै सङ्घर्षपूर्ण थियो, सुन्दा अलिअलि रमाइलो लागे पनि तपाईँले कति धेरै अप्ठ्यारो भोग्नुभयो, घरका परिवारले चाहिँ मान्नुहुन्न थियो, बाबा आमालाई चाहिँ मन पर्दैन थियो, तर पनि तपाईँ यसमा निरन्तर लाग्नुभयो र अहिले यो ठाउँमा सबैले मन पराउने ठाउँमा आइपुग्नुभयो होइन त, यो नै सबभन्दा ठुलो कुरो सफलता हात पार्नको लागि कति धेरै सङ्घर्ष गर्नुपर्छ भन्ने एउटा उदाहरण हो। हामी अन्त्यमा आइपुगेका छौँ। तपाईँ यो अमूर्त चित्रकलामा बढी रुचि राख्नुहुन्छ, मलाई एउटा कुरो सम्झना छ, मैले पढेको छु तपाईँ सानो हुँदाखेरि भारतीय कलाकार रामचन्द्र शुक्ला चाहिँ यहाँ आउँदाखेरि उहाँले बनाएको अमूर्त चित्र तपाईँलाई मन परेको थिएन?
मन परेको थिएन, किनभने म त्यो बेलामा चाहिँ नि खाली खुट्टै हिँड्थेँ, अनि हाम्रो साथीभाइहरू पनि त्यस्तै, मलाई कलाकार बन्छ भनेर त कसैले थाहै थिएन, किनभनेदेखि अब बाहिर पनि झगडा गरेर हिँड्थेँ। अनि टुरी खेलमा फुटबल खेल्न जानु अघि चाहिँ नि प्रोफेसर रामचन्द्र शुक्ल कलाकार र कला समीक्षक भनेर चाहिँ नि लेखक भनेर नेपाल भारत संस्कृति केन्द्रमा एउटा एक्जिबिसन थियो, अनि उहाँको भाइ चाहिँ नि हरिश्चन्द्र शुक्ला भनेको चाहिँ नि सेकेन्ड सेक्रेटरी फर्स्ट सेक्रेटरी नै हो के अरे यो इन्डियन एम्बेसीमा थियो, अनि उहाँको भाइले गर्दाखेरि उहाँले अर्गनाइज गरेको एउटा एक्जिबिसन। अनि खाली खोतै थियो, पानी परिरहेको थियो सिमसिम, अनि सफा गरेर त भित्र गएँ, मलाई त अजिब लाग्यो। अब म फुल बनाउने मान्छेलाई जस्तो छ त्यस्तो बनाउने मान्छेलाई त अजिब लाग्यो, के कला रहेछ यो भनेर। अनि उहाँ चाहिँ एम एम हुसैन जस्तै थियो कि, दारी सारी सेतो कपाल हँसिलो मुहार थियो। अनि सबैजना बाहिर गयो, अनि म भित्र एकछिन बसाएको थिएँ, उसले देखेन होला भनेर मैले दुई चारवटा चित्रहरू चाहिँ उल्टाइदिएँ, मन परेन, मलाई मन परेन, उल्टाइदिएँ। पछि त बाहिर जाँदाखेरि त उसले इधर आओ भनेर बोलाउनु थाल्यो यसरी नै आउँदाले। पछि अनि मलाई साथीभाइहरूले के अब तँलाई चाहिँ नि अब भारतीय कलाकारले चुट्ने भयो ए के चाहिँ लाग्यो बुढो मान्छे हो भनेर, म जाँदाखेरि चाहिँ नि एकदम सम्मानित मान्छे रहेछ। अनि उसले चाहिँ नि मलाई त्यो कसले गरेको भन्यो सँगै आएर, अनि मैले गरेको भन्यो, किन भन्यो भने यो चित्र त केही पनि बुझेन मैले, अनि अहिले उल्टाउँदाखेरि बुझ्यो भने कपडा त बुझेँ नि, एक काठ रहेछ कपडा रहेछ भन्नुपर्छ, उसले मलाई स्याबास यति बुझेको पनि राम्रो हो है होइन। अनि उसले मलाई तिमी चित्र कोर्छौ भने, मेरो जहिले पनि हुन्थ्यो सानो पेपर र पेन्सिल, अनि मैले यसो टेबलमा ल्याएँ, अहिले म तिम्रो चित्र बनाइदिन्छु भनेपछि होइन 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 भन्यो। अनि मलाई चाहिँ उसले के तिम्रो घर कहाँ भन्यो, मैले नयाँ बजार भनेपछि चाहिँ म तिम्रो चित्र हेर्न आउन सक्छु भन्यो हेर्नुहोस्। अनि मैले के भने मलाई त चित्र बनाए मेरो बाउले त पिर्छ पिर्छ, तिमीलाई पनि पिर्छ, त्यहाँ आउने होइन नागार्जुनको जङ्गलमा आउनुपर्छ भनेर, अहिले जुन पानी ट्याङ्की छ नि नागार्जुनको जङ्गलमा, उसले मलाई याद थियो इन्डियन एयरलाइन भनेर एउटा झोला थियो त्यहाँ फलफुल सलफुल लिएर जाने आएको थियो, अनि तिमीहरू म खाउँला भनेर आएको, अब घरमा त्यो चित्र लिएर आउनु नआउने म चाहिँ नि, अनि त्यो प्लास्टिक स्लास्टिकले बेरहरू चाहिँ नि रुखको माथि राख्ने, अनि पानी आए पनि बसी हाल्छ भनेर, अनि रुख चरेर गएर त्यो ल्याउँदाखेरि ऊ हेरेर बस्यो, उसको अनुहारमा अलिकति के छ भने धेरै मायालु छ नि, कस्तो मान्छे रहेछ यो, अब घुम्नु पनि हो घरमा गयो भने उसलाई त पिट्छ होला भने मलाई पनि पिट्छ भने उसले लगेन, देखाऊ देखाऊ भने, अनि सबै मैले खोलेर देखाएपछि फेरि त्यसै राख हुन्छ ल राखाऊ भने, अनि त्यो बेलामा म आठ वर्षको थिएँ, आठ कक्षाको थिएँ अनि त्यो बेलामा, अनि भइसकेपछि चाहिँ नि अब तिमी बाहिर अब त दुई वर्षपछि त एसएलसी पछि त बाहिर जानुपर्ने नि, अँ म त बम्बई जान्छु भने, अन्त भने उहाँ चाहिँ त फेरि बनारसकै प्रोफेसर रहेछ, अनि होइन तिमीलाई एउटा म लेखिदिन्छु, उसलाई केही पनि भनेन मलाई, म त्यहाँ सिकाउँछु पनि भनेन केही भएन, यो एउटा एड्रेस चाहिँ नि दुई वर्षसम्म यो जसरी जगेरा गरेर राखेको त्यस्तै पानीले नभिज्ने किसिमले राख, अनि म कहाँ आऊ है भने, ल भने यहाँ नेपालमा जो जो प्रोफेसरहरूसँग ठुल्ठुलो कलाकारहरूसँग छु आफू जहाँ परिरहेको थियो त्यहीमा त राम्रो भन्थ्यो, अनि बम्बई चाहिँ नजाने कारण के छ भने एकजना मलाई बम्बई त त्यहाँ ठुल्ठुलो घरहरू छ हिरो हिरोइनहरू हेर्न पाइन्छ, म त त्यो हेर्नलाई जाने होइन होइन, अनि कसैलाई बनारस भएपछि पुरानो सहरमा पनि के जाने भन्थ्यो, अनि मैले चाहिँ नि डिसाइड गरेँ म बनारसै जान्छु भनेर, अनि उहाँसँग चिठीपत्र गरेपछि चाहिँ नि ल यो बेला आउनु भने, अनि त्यहाँ बनारसमा चाहिँ इन्टरनेसनलै कम्पिटिसन यो नेसनल कम्पिटिसन हुन्थ्यो,
जस उहाँकै प्रेरणाले तपाईँ पनि अमूर्त चित्रकलामा लाग्नु। एउटा रमाइलो कुरा नि, जसरी तपाईँलाई पहिलोचोटि उहाँको चित्र हेर्दा यो रामचन्द्र शुक्लाको भारतीय कलाकार रामचन्द्र शुक्लाको अमूर्त चित्रकला पहिलोचोटि हेर्दा तपाईँलाई मन नपरेको जस्तै, तपाईँको चित्रकला हेरेर मन नपर्नेहरू कतिको
धेरै छ, धेरै छ, र धेरैजनामा के छ भनेदेखि जसो ऋतु मैले ग्यालेरी खोल्दाखेरि त्यहाँ भित्र आउँदाखेरि चाहिँ धेरैजनामा चाहिँ के बनाएछ भनेपछि मैले बाहिर बसेर अब हाम्रो ग्यालेरी जाने चलन थिएन त्यो बेलामा कोही पनि बाहिर न पैसा लिन्छ कि न किन्नै पर्ने हो कि त्यो भएर म बाहिर बसेर चाहिँ नि यसो मान्छेहरू आज तपाईँ एकछिन भित्र आउनुहोस् म ल्यान्डस्केप बनाउँछु किन्नु पर्दैन म आज ल्यान्डस्केप बनाउँछु भन्थेँ म पोर्ट्रेट बनाउँछु ल तपाईँ के मन लाग्छ म त्यो बनाउँछु किन्नु पर्दैन भन्थे बुझ्नुभयो नि अनि त्यो गर्दा 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 पहिलो ग्यालेरीको उद्घाटन पनि हाम्रो चन्द्रमान सिंह मास्केले नै
अब अन्त्यमा मैले तपाईँले एउटा कुरा मात्रै सोधेँ तपाईँले अहिलेसम्म चित्र बनाएर के पाउनुभयो कति कमाउनु भयो कति बनाउनु भयो
सबैभन्दा चित्र बनाएर त मैले अब भनौँ न नेपाली अब जनमानसको माया पाएँ र अर्को एउटा मेरो इच्छा के थियो भने नेपालमा थुप्रै चित्रकारहरू होस् भन्ने हिसाबले चाहिँ नि अब कमसेकम अहिले हरेक कलेजमा पनि चित्रकलाको कोर्सहरू छ र थुप्रै कलाकारहरूले अहिले चाहिँ नि युनिभर्सिटी यो के भन्छ कलेजहरूमा पनि कोर्स बनाइरहेछ र अहिले गएर ललित कला पनि बन्यो र हाम्रो त्रिभुवन युनिभर्सिटीमा एमएफएसम्मको कोर्स बन्यो र फेरि केयुबाट पनि चित्रकलाको कोर्सहरू बन्यो त्यहाँबाट पनि धेरै विद्यार्थी राम्रा राम्रा विद्यार्थीहरू निस्क्यो र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि यसको नाउँ धेरै नेपालको विषयमा जान्यो अनि यो मेरो चाहिँ नि साँच्चै भन्यो भने यो मेरो चाहना त्यही हो र अहिलेलाई भन्ने हो भनेदेखि युवा जगतलाई म सबैभन्दा अहिले अगाडि राख्छु अहिले कुनै पनि युवाको लागि चाहिँ नि कार्यक्रम भवन कहिले पनि छुट्याउँदैन किनभने यिनीहरूलाई प्रेरणाको आवश्यकता छ र अर्को एउटा चाहिँ नि यहाँ नेपालमा आमा बुवालाई मैले बुझेको अनुसार चाहिँ नि पेन्टिङ गरेर बाँच्न सक्छ कि सक्दैन भन्ने उहाँहरूको पनि दुखेसो छ होइन किनभने अरू फिल्डमा गयो भने त
होइन
अनि त्यो भएकोले चाहिँ नि म एउटा चाहिँ नि रोड मोडलको लागि चाहिँ नि अहिलेसम्म अब त्यही कुलपति बन्दाखेरि 4 वर्षको लागि मैले नेपाल सरकारको नुन खाएँ होइन र न त भनेदेखि कुनै जागिर खाएन बरु चाहिँ के छ भने कहिले काहीँ पेपरमा आउँछ किनभने त पेन्टिङ बेचेर खान्छ भन्छ मलाई खुसी लाग्छ मेरो प्रोफेसनल त्यही हो म के बेचौँ अब
एकदम राम्रो अनुभव राम्रो कुरा सुनाउनु भयो किरण मानन्द त्यो वरिष्ठ चित्रकार तपाईँले आफ्नो चित्रकला यात्राको रमाइलो कुरा सङ्घर्षपूर्ण जीवनको कुरा पनि सुनाउनु भयो धेरैलाई पक्कै यो प्रेरणा लाग्यो र तपाईँले चाहिँ चित्रकलाको अरू पाटो पनि कोतल्नु भयो तपाईँलाई धेरै धेरै धन्यवाद उज्यालो फल्चामा तपाईँको यो आत्मा अमूर्त चित्रकला प्रदर्शनी भइरहेको ठाउँमा बसेर हामीले कुराकानी गरौँ र जाँदा जाँदै चित्रकलालाई माया गर्ने मान्छे गीत सङ्गीतलाई त पक्कै माया गर्नुहुन्छ
म त सङ्गीत नभएकन त म पेन्टिङै गर्न सक्छु
अब तपाईँलाई मनपर्ने एउटा कुनै गीत हामी बजाउँछौँ उज्यालो फल्चामा
अब एउटा के भनौँ भनेदेखि अब हामी म धेरै जसो पहिला हामी सँगै बसेको पनि सँगै उहाँको प्रेरणाले म पेन्टिङ पनि बनाएको मित्रै हो कि नानगोपाल पिउँदा पिउँदै जिन्दगी रिताउन चाहन्छु मलाई अति मनपर्ने गीत
हुन्छ नारायण गोपालको यो गीत सुन्दै तपाईँबाट छुट्टिन्छौँ किरण मानन्दरज्यू फेरि पनि धन्यवाद तपाईँलाई
धन्यवाद उज्यालो फल्चालाई यो फल्चा सधैँभरिको राम्रो फल्चा बनिरहोस् मेरो शुभकामना छ तपाईँसँग फेरि भेट्ने र थुप्रै अनगिन्ती कुराहरू गर्ने बाचा गर्दै म पनि तपाईँसँग छुट्छु
हस् नमस्ते नमस्ते
पिउँदा पिउँदै जिन्दगी रित्याउन चाहन्छु म आज सारा व्यथाहरूलाई सिध्याउन चाहन्छु म पिउँदा पिउँदै भन्ने सारालाई आज भुल्न चाहन्छु म आफ्नो भन्ने सारालाई आज भुल्न चाहन्छु म मनका सारा आज खुल्न चाहन्छु म
आजका हाम्रा पाहुना वरिष्ठ चित्रकार किरण मानन्दरको रोजाईको यो गीतसँगै आजको लागि उज्यालो फल्चाको अन्त्यमा आइपुगेका छौं। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सँगै काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 मेगाहर्ज तथा देशभरका अरू झण्डै 2 दर्जन रेडियो स्टेशनबाट हरेक दिन बिहान उज्यालो फल्चा प्रसारण हुन्छ। भोलि यस्तै र अझै नयाँ विषयमा छलफल लिएर उज्यालो फल्चामा आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी मनोज विष्ट र म मिलन तिमिल सिन्हा बिदा हुन्छ। उज्यालो रेडियो नेटवर्कमा अहिले 8 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ।
आफ्नो सारा इच्छालाई आज टिप्न चाहन्छु म, रहर बोकी चल्ने मोटो आज टिप्न चाहन्छु म, पिउँदा पिउँदै जिन्दगी हो कृत्याउन चाहन्छु।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।